أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم آج ہم صفحہ نمبر 57 کتاب ہے قلندر شعور اس کا یہ ٹاپک ہے قومی اور انفرادی زندگی اس میں بات کریں گے اس کی بات کریں گے یا اس کا مطالعہ کریں گے قومی اور انفرادی زندگی اس سے کیا مراد ہے ہر انسان دو سطحوں پہ اپنی زندگی گزار رہا ہے بات چل رہی تھی پیچھے استغنا کی استغنا کو لے کے ہم اپنی انفرادی زندگی کو اور قومی زندگی کو یعنی قلندر شعور جو ہے یہ ہمیں مختلف ٹیئرز پہ شعور سے آراستہ کرتا ہے یعنی شعور کے مختلف درجے ہیں جن سے ہمیں واقف کرایا جا رہا ہے ایک ہماری پرسنل زندگی ہے ایک ہماری معاشرتی زندگی ہے اور ایک ہمارا تعلق اللہ کے ساتھ ہے خالق کے ساتھ اس نے کس مقصد کے لیے پیدا کیا اور وہ دونوں درجوں پہ یعنی کہ انفرادی درجے پہ بھی اور لوگوں کے ساتھ تعلق کے درجے پہ بھی ہمیں اللہ کے رولز کو فالو کرنا یہ ضروری ہے تو یہ قومی اور انفرادی زندگی کے بارے میں ذرا دیکھیے کہ حضور مرشد کریم نے کیا ارشاد فرمایا حضور فرماتے ہیں کائنات کی تمام حرکات و سکنات ایک فلم کی صورت میں ریکارڈ ہے جس طرح اس فلم میں کائناتی مظاہر کے نقوش موجود ہیں اسی طرح بے شمار کہکشانی نظاموں میں نشر ہو رہے ہیں یہ جملہ دوبارہ سماعت فرمائیں اس میں کائنات کی تمام حرکات و سکنات ایک فلم کی صورت میں ریکارڈ ہے تمام حرکات و سکنات وہاں ریکارڈ ہیں اور جس طرح اس فلم میں کائناتی مظاہر کے نقوش موجود ہیں ہر مظہر کچھ نقوش رکھتا ہے کچھ اس کے فیچرز ہیں کچھ اس کی ساخت ہے شکل و صورت ہے اس کا قد کاٹ ہے یہ چیزیں ریکارڈ ہیں کہیں نہیں لکھا ہوا کہ آپ کے اعمال آپ کے فیصلے جو ہیں وہاں ریکارڈ ہیں میں آپ کی توجہ خاص کیونکہ اکثر لوگ مغالطے میں رہتے ہیں کہ یہ کائناتی فلم جو ہے اس میں میرے سارے اعمال میں جو کچھ عمل کر رہا ہوں یہ وہاں ہے نہیں وہاں پہ کیا ہے کائناتی مظاہر کے نقوش موجود ہیں اسی طرح بے شمار کہکشانی نظاموں میں نشر ہو رہے ہیں یعنی جس طرح اس فلم میں کائناتی مظاہر کے نقوش موجود ہیں وہ اسی طرح بے شمار کائناتی کہکشانی نظاموں میں نشر ہو رہے ہیں بات جدوجہد کوشش اور اختیار کی ہے یہ انڈر لائن کر لیجیے کہ بات جدوجہد کوشش اور اختیار کی ہے اگر جدوجہد اور کوشش نہیں کی جاتی تو زندگی میں خلا واقع ہو جاتا ہے اور یہ عمل انفرادی اور قومی دونوں صورتوں میں ازل تا ابد جاری ہے اس بات کو دوبارہ ذہن نشین کرنے کی ضرورت ہے کہ ساری کھیل जिद्दोजहद कोशिश और इख्तियार की है। किस चीज़ की कोशिश, किस चीज़ की जिद्दोजहद, किस चीज़ के इख्तियार की। इख्तियार का मतलब है अपनाना, हमारे यहाँ इख्तियार का मतलब पावर, दूसरों पे लागू करना नहीं, किसी चीज़ को अपनाने को इख्तियार कहते हैं। जैसे कहा जाता है कि तुमने क्या हुलिया इख्तियार किया हुआ है, यानी ये जो इख्तियारात हैं वो दरअसल हमारे किसी चीज़ को अपनाने में हैं। फिर उसमें हम कितनी कोशिश करते हैं, कितनी जिद्दोजहद करते हैं। इसकी मिसाल ये है कि देखिए ना, वहाँ से एक नक्शा आपको डिस्प्ले किया गया या आपको मुत्तला किया गया कि अल्लाह ने एक ये प्रोग्राम तय किया है, हम उस प्रोग्राम पे अमल कितना करते हैं। अगर हमने उस पे उतना ही अमल किया जितना कि हमें नशरिया मौसूल हुआ था, वो कम्युनिके जो था या जो इत्तला थी, अगर हमने उसको पूरा वसूल किया और फिर उसको पूरी तरह खुद पे लागू किया, क्या फरमाया कि ये अमल इनफरादी और कौमी दोनों सूरतों में अजलता अबद जारी है, यानी ये शुरू से है और जारी ही रहेगा। अल्लाह तबारक व ताला इनफरादी सतह पे भी तलाक फराहम कर रहा है और इज्तमाई सतह पे भी, इज्तमाई प्रोग्रामों के लिए भी एक नशरिया अल्लाह की तरफ से इंस्पायर किया जाता है और इनफरादी सतह पे भी। अगर कोई बंदा इस इनफरादी तलाक को रद्द कर देता है, इनकार कर देता है, तो जाहिर है कि उसका अमल अब अकॉर्डिंग टू द इंफॉर्मेशन नहीं रहा। यहाँ पे इस बात को समझे कि अल्लाह कहता है कि मैंने मखलूक को अपनी इबादत के लिए पैदा किया, मा खलकतल जिन्न वल इंसे इल्ला लियाबुदून, लियाबुदून यानी इन दोनों को मेरी बात मानकर अमल करना चाहिए। और इनकी तखलीक का असल मकसद ये है, अगर ये अपनी मर्जी करते हैं तो ये काफर हैं, अगर ये उसको झुठलाते हैं तो ये काजिब हैं, और अगर ये कहते हैं कि हाँ हम कर रहे हैं और करते नहीं हैं तो ये मुनाफिक हैं। ये सारी टर्मिनोलॉजीज कुरान ने बड़ी वजाहत से बयान की हैं, लेकिन हम लोग चूंकि उसको अपने मॉडिफाइड कॉन्सेप्ट्स के साथ अपनाए हुए हैं, लिहाजा बात हमें समझ आके भी समझ नहीं आती। मैं इस पैराग्राफ को आपके लिए दोबारा पढ़ने की इजाज़त चाहूँगा। कायनात की तमाम हरकत व सकनात एक फिल्म की सूरत में रिकॉर्ड हैं, और जिस जिस तरह उस फिल्म में कायनाती मज़ाहिर के नकूश मौजूद हैं, उसी तरह बेशुमार कहकशानी निज़ामों में नशर हो रहे हैं। बात जिद्दोजहद कोशिश और इख्तियार की है, अगर जिद्दोजहद और कोशिश नहीं की जाती तो जिंदगी में खिला वाक़िया हो जाता है, और ये अमल इनफरादी और कौमी दोनों सूरतों में अजलता अबद जारी है। अल्लाह का कानून ये है, अब ये कानून की बात बताई जा रही है। अब लफ्ज कानून को बहुत तवज्जो से समझ लें, सॉरी, कानून कहते हैं बड़े की मर्जी को। आप देखें, आप अपने घर में बड़े हैं तो आपकी बात चलती है, आपकी मर्जी नहीं है कि कोई साहब तशरीफ लाएं तो वो दाखिल नहीं हो सकते घर में, ये कानून हो गया। इसी तरह अल्लाह का कानून से मुराद है अल्लाह की मर्जी, जो अल्लाह ने तय कर दिया वही कानून है। अल्लाह का कानून ये है कि जब कोई बंदा जिद्दोजहद और कोशिश करता है और उस जिद्दोजहद और कोशिश का समर किसी ना किसी तरह अल्लाह की मखलूक के काम आता है, याद रखें हमारी काविश और कोशिश का समर किसी न किसी तरह अल्लाह की मखलूक के काम आना चाहिए। अल्लाह को हमारे कामों की कोई ज़रूरत नहीं है, ना हमें, हमारे काम अल्लाह के लिए हैं। اس طرح سے کہ وہ اللہ کے پرسنل کوئی ضرورت پوری کرتے ہیں. اللہ نے نظام ایسا بنایا ہے کہ ہر بندے کی جد و جہد اور کوشش کا ثمر خود اس کو ملتا ہے یا اس کے ساتھی مخلوق کو, یعنی اس کے جو کمپینینز ہیں یا اس کی نو کے افراد ہیں یا دیگر انواع ہیں ان کو ملتا ہے. جب کوشش اور کا ثمر اللہ کی مخلوق کے کام آتا ہے تو وسائل میں اضافہ ہوتا رہتا ہے. یہ دیکھیں کتنا بڑا قانون بتا دیا کہ آپ کی جد و جہد اور کوشش سے وسائل میں اضافہ ہوگا. اگر ہم کوشش اور جد و جہد نہیں کریں گے تو اضافہ وسائل میں ایک کیا کہتے ہیں, خوش فہمی ہی ہو سکتی ہے, غلط فہمی ہی ہو سکتی ہے. زمین پر اللہ نے جتنی بھی اشیاء تخلیق کی ہیں ان کے اندر بے شمار صلاحیتیں چھپی ہوئی ہیں. کوشش سے جب ان اشیاء کے اندر صلاحیتوں کو متحرک کر دیا جاتا ہے, دیکھیے کتنا کلیئر ویژن دے رہے ہیں, کوشش کیا کرنی ہے, جد و جہد کیا کرنی ہے, اپنے اندر اور اشیاء کے اندر کی صلاحیتوں کا کھوج لگانا ہے اور ان صلاحیتوں کو متحرک کیا جائے, ان متحرک کیا جائے یعنی ان کو حرکت دی جائے, ان سے کام لیا جائے. جب ان اشیاء کے اندر صلاحیتوں کو متحرک کر دیا جاتا ہے یا ان اشیاء میں موجود مخفی صلاحیتوں کا کھوج لگا لیا جاتا ہے تو ایجادات کے بے شمار راستے کھل جاتے ہیں. ہم دیکھتے ہیں کہ اللہ نے لوہا تخلیق کیا من حیث القوم, یا انفرادی طور پر جب لوہے کی صفات اور لوہے کے اندر کام کرنے والی صلاحیتوں کا سراغ لگایا جاتا ہے تو لوہا ایسی چیز بن کر سامنے آتا ہے جس میں لوگوں کے لیے بے شمار فائدے ہیں. آج کی سائنس اس کا کھلا ثبوت ہے. سائنسی ترقی میں مشکل سے کوئی ایسی چیز ملے گی جس میں کسی نہ کسی طرح لوہے کا عمل دخل نہ ہو. اب دیکھیے بات کس طرح مثال دے کر, ایک لوہا, اس سے آپ نے کتنے پرزے بنائے, پھر آگے چیزیں بنانے کی ڈائیاں, فرمے, مولڈز سب لوہے سے بنتے ہیں, سب مشینیں آپ کی لوہے کی ہیں. تو لوہے کی صلاحیتوں کا استعمال کیا انسان نے تو فائدہ کس کو ہوا؟ انسان ہی کو ہوا. آسائشیں کس کے لیے بڑھی؟ انسان کے لیے بڑھی. صورتحال کچھ یوں بنی کہ لوہے محفوظ میں انفرادی زندگی بھی نقش ہے اور قومی زندگی بھی نقش ہے. انفرادی حدود میں کوئی بندہ جب کوشش اور جد و جہد کرتا ہے تو اس کے اوپر انفرادی فوائد ظاہر ہوتے ہیں. قومی اعتبار سے ایک, دو, چار, دس بندے جب کوشش کرتے ہیں, یعنی اجتماعی کوشش کرتے ہیں, تو اس جد و جہد اور کوشش سے پوری قوم کو فائدہ پہنچتا ہے. اللہ کہتا ہے میں ان قوموں کی تقدیریں نہیں بدلتا جو قومیں خود اپنی حالت بدلنا نہیں چاہتی. لوہے محفوظ پر یہ بات بھی نقش ہے کہ جو قومیں خود اپنی حالت بدلنے کے لیے کوشش کرتی ہیں ان کو ایسے وسائل مل جاتے ہیں جن سے وہ معزز اور محترم بن جاتی ہیں, اور جو قومیں اپنی تبدیلی نہیں چاہتی وہ محروم اور ذلیل زندگی گزارتی ہے. صاف واضح بتا دیا کہ کھیل لوہے محفوظ کے نشریے پہ کوشش جد و جہد سے عمل کرنے کی ہے. اگر نہیں کرتا تو انفرادی طور پہ بھی بندہ ذلیل و خوار ہے, اگر قومی سطح پہ عمل کرتا ہے، جدوجہد اور کوشش کی جاتی ہے تو کامیابیاں اس بندے کا مقدر بن جاتی ہے. لوہے پر لکھے ہوئے نقوش یہ ہے. اب وہ نقوش کی بات، بندہ اللہ کے دیے ہوئے اختیارات کو اگر صحیح معنوں میں استعمال کرتا ہے تو اچھے نتائج برآمد ہوتے ہیں، اگر غلط طرزوں میں استعمال کرتا ہے تو منفی نتائج مرتب ہوتے ہیں. بات صرف اتنی سی ہے کہ اللہ یہ چاہتا ہے کہ بندہ اللہ کے عطا کردہ اختیارات کو اس طرح استعمال کرے جس سے اس کی اپنی فلاح اور اللہ کی مخلوق کی فلاح کا سامان میسر ہو. غور کریں، دوبارہ پڑھیں اس کو، کہ اللہ چاہتا ہے کہ بندہ اللہ کے اختیارات کو اس طرح استعمال کرے جس سے اس کی اپنی فلاح ہو. پہلے اپنی فلاح، خود کو آپ نے ڈیولپ کرنے، اور اللہ کی مخلوق کی فلاح کا سامان ہو، یعنی ساتھ میں دوسروں کو بھی ڈیولپ کرنے. انفرادی فلاح اللہ کے نزدیک کوئی معنی نہیں رکھتی. انفرادی فلاح یعنی میں صرف اپنا ہی بھلا کرتا رہوں تو یہ کوئی فلاح، اللہ اس کو فلاح نہیں قرار دیتا، یہ خود غرضی کہلاتی ہے. اس لیے کہ اللہ خالق ہے، اللہ رب ہے، اور ربوبیت کا تقاضا یہ ہے کہ اللہ کے انعامات اور اکرامات اور اللہ کے پیدا کیے ہوئے وسائل سے ساری مخلوق فائدہ اٹھائے. مختصراً اس بات کو اس طرح سمجھا جائے کہ دنیا میں جو کچھ ہو رہا ہے وہ سب لوہے محفوظ میں ریکارڈ ہے، اس فلم میں لوگوں کا عروج و زوال بھی لکھا ہوا ہے. اگر دیکھیں نا، وہاں پہ زوال نہ ہوتا تو دنیا میں زوال کہاں سے نظر آتا؟ عروج بھی لکھا ہوا ہے، عروج اور زوال دونوں لکھے ہوئے. کیا مطلب ہوا؟ کہ اپنانا آپ نے، آپ عروج کی طرزیں اپنائیں یا زوال کی طرزیں اپنائیں. یہ لوہے محفوظ کے بارے میں جو مسکنسیپشنز ہیں ان کو کس خوبصورتی سے حضور مرشد کریم نے واضح کیا، لیکن ہم اپنے بنے ہوئے افکار کی عینک لگا کر اس کو پڑھتے ہیں، نتیجہ ہم اپنی مرضی کے جملے پڑھتے ہیں اور اصل بات ہم سے رہ جاتی ہے. اس فلم میں لوگوں کا عروج و زوال بھی لکھا ہے. اس پہ رک جائیں، آرام سے سوچیں کہ عروج لکھا ہوا تو زوال کہاں سے آ گیا؟ نہیں، دونوں چیزیں لکھی ہیں. اگر آپ وہ نشریہ قبول نہیں کرتے تو زوال ہے، اگر آپ اس نشریے کو قبول کر کے اس پہ کوشش، جد و جہد اور محنت کرتے ہیں تو عروج ہی عروج ہے. یہ دونوں تصویریں بنی ہوئی ہیں، کیونکہ آپ کو اختیار دے دیا اللہ نے کہ آپ کوشش اور جد و جہد کریں. آپ کہتے ہیں میں نہیں کر سکتا، تو نتیجہ ظاہرا نہ کرنے والا نکلے گا. اس فلم میں لوگوں کا عروج و زوال بھی لکھا ہوا ہے، لیکن ساتھ ساتھ یہ بھی لکھا ہے کہ قومیں اگر ان صحیح طرزوں میں عملی زندگی بسر کریں گی تو ان کو عروج نصیب ہوگا، اور اگر غلط طرزوں میں عملی زندگی بسر کریں گی تو غلام بنا دی جائیں گی. یہ چھوٹا جملہ نہیں ہے، غلط طرزوں میں عمل کریں گی تو غلام بنا دی جائیں گی. اگر ہم ذرا سا تفکر کریں تو ہمارا سارا نظام، آج کا نظام غلامانہ ہے. ہم انڈیویجول تھنکنگ نہیں کرتے، ہم دوسروں کی تھنکنگ کو اپنائے ہوئے ہیں. یہ سب سے بڑی غلامی ہے. سب سے بڑی غلامی کیا ہے؟ غلامی ہوتی کیا ہے؟ دوسرے کی سوچ کو اپنانا. تو ہم اللہ کے غلام کیوں نہ بنیں؟ اللہ کی ابدیت کیوں نہ کریں؟ ہم اپنی جیسی مخلوق کی غلامی کرتے ہیں، یعنی ہم ان کی سوچیں اپناتے ہیں. ہمیں اپنی سوچ بھی نہیں اپنانی، ہمیں लोगों की सोच भी नहीं अपनानी, हमें अल्लाह की सोच अपनानी है। ये है लेसन जो कलंदर शऊर हमारे अंदर रसख कर देना चाहता है। कलंदर शऊर का हामिल बंदा समझता है कि उसको अपनी सोचों से किस तरह उसको एनालाइज करना है, वो खुद एहतसाबी के अमल को जानता है, वो अपनी सोचों को एनालाइज करना सीख लेता है, वो लोगों की बातों को भी तोलता है, उनसे लड़ता झगड़ता नहीं है, उन पर कोई जबरदस्ती नहीं करता कि तुम जरूर ये मानो, नहीं मानते तो उन्होंने खुद भुगतना है। उसे मालूम है कि मैंने अपनी कब्र में जाना है, इन्होंने अपनी कब्र में जाना है। वो खुद को इसलिए डेवलप करता है कि दूसरों के काम आ सके, वो इसलिए डेवलप करता है दूसरों को ताकि वो आगे दूसरों के काम आ सके। ये है पैटर्न जो दिया गया है और जिसको हमें समझना है। हमें आज तय कर लेना चाहिए कि हमें ये बात समझनी है कि लोहे महफूज का बाजा बजा के हम ये नहीं कह सकते नहीं जी ये तो लिखा ही नहीं था मेरे नसीब में, ये तो मेरी किस्मत नहीं नहीं था। अल्लाह ने सब कुछ वहाँ तमाम हरकात व सकनात पॉजिटिव भी नेगेटिव भी दोनों मौजूद हैं, वहाँ से जो नशरिया आ रहा है आप उसको कौन से को अपना रहे हैं, राइट को लेफ्ट को या स्ट्रेट को। अगला टॉपिक है अंबिया कराम की तर्ज फिक्र। अब ये तनजली और तरक्की का जिक्र कर दिया, पूरा उसका मैकेनिज्म बता दिया कि क्या होती है तरक्की और तरक्की कहते किसे हैं। उसके बाद फरमाया कि तरक्की और तनजल जब जेरे बहस आता है तो जहन इस तरफ भी मतवज होता है कि आखिर तरक्की या तनजल में कौन से अवामिल कार फरमाए, यानी जहन तरक्की और तनजल के अवामिल को खोजना चाहता है। फरमा रहे हैं कि अभी हम बता चुके हैं कि इनफरादी या इज्तमाई जिदोजहद के नतीजे में तरक्की नसीब होती है। क्या बताया कि इनफरादी या इज्तमाई जिदोजहद के नतीजे में तरक्की नसीब होती है। तरक्की का कानून बता दिया, जिदोजहद तरक्की इनफरादी सतह पे होगी तो आपकी इनफरादी तरक्की होगी, आप इनफरादी जिदोजहद करेंगे तो इनफरादी तौर पे तरक्की करेंगे, अगर आप इज्तमाई जिदोजहद करते हैं तो फिर इज्तमाई तरक्की नसीब होती है। इनफरादी या इज्तमाई तसाहुल और ऐश पसंदी के नतीजे में कौमों को अरूज के बजाय जवाल नसीब होता है। सुन लीजिए, वाशगाफ समझ लीजिए, इनफरादी या इज्तमाई तसाहुल, ये तसाहुल क्या है और ऐश पसंदी क्या है। ये तसाहुल, ये जो हमारे अंदर सहल आसानियां ढूंढने का, आसानियां हर चीज में आसानी मांगते हैं, ये सोच या अप्रोच गलत है। ये इनफरादी या इज्तमाही तसाहुल अच्छा बाद में करेंगे, और चल छोड़ से इसमें जोर लग रहा है बाद में सोचेंगे, नहीं ये अप्रोच हमें चेंज करनी है, इनफरादी तौर पे भी और इज्तमाही तौर पे भी। तसाहुल से बचने का गुर मैं अर्ज कर देता हूँ, आपके काम आएगा, जो काम जिस वक्त करना चाहिए उसको उसी वक्त करें, जो काम जितने अरसे में होना चाहिए उसको उसी ड्यूरेशन में कंप्लीट करें। एक आधे घंटे का काम है 9 बजे करना है तो उसे 9 ही बजे करें और आधे घंटे में कोशिश करें कि वो पूरा हो जाए। ये तसाहुल से पीछा छुड़ाने का बेहतरीन गुर है। और ऐश पसंदी, ऐश का मतलब है कि आप जिस भी हाल में हैं उसमें उसी को एंजॉय करें, उसको तब्दील करने की कोशिश ना करें। या दूसरा मफहूम जो है वो ये है कि हम अपने मर्जी के आराम में पड़े रहें, अपनी मर्जी के हालात में पड़े रहें, ये है ऐश पसंदी। اب ذرا غور کریں، انفرادی یا اجتماعی تساہل اور عیش پسندی کے نتیجے میں قوموں کو عروج کے بجائے زوال نصیب ہوتا ہے. ترقی کے یہی دو رخ ہیں، ترقی یا عزت و توقیر کی ایک حالت یہ ہے کہ کسی فرد یا کسی قوم کو دنیاوی عزت اور دنیاوی دبدبہ اور دنیاوی شان و شوکت نصیب ہو. اب یہ ایک دوسرا اینگل اس میں واضح کیا جا رہا ہے. کیا؟ کہ ترقیت، عزت و توقیر یہ ہے کہ ہم دنیاوی دبدبہ اور دنیاوی شان و شوکت کے چکر میں پڑ جائیں. ترقی کا دوسرا رخ جو فل واقعہ حقیقی رخ ہے، اس بات کی نشاندہی کرتا ہے کہ ظاہری حالت میں رہتے ہوئے غیب کی دنیا میں بھی جس فرد یا قوم کی رسائی ہوتی ہے، دراصل وہی اصلی ترقی، عزت اور شان و شوکت ہے. اس میں غور کریں کہ یہ لفظ دنیاوی کے مقابلے میں غیب لائے. غیب کا کیا مطلب ہے؟ غیب کا مطلب اصل حقائق تک. دیکھیں نا، دنیاوی چیزیں جو ہیں یہ ساری کی ساری فانی ہیں، یہ ساری کی ساری عارضی ہیں، اور غیب حقیقی ہے، وہ پائیدار ہے، وہ لافانی ہے. تو یہ وہی بات یہاں پہ آ گئی کہ اس بات کی نشاندہی کرتا ہے کہ ظاہری حالت میں رہتے ہوئے، آپ نے غیب میں نہیں گھس جانا، ظاہر میں رہتے ہوئے غیب کی دنیا سے بھی آگاہی حاصل کرنی ہے. یہ ضروری. اور پیچھے غیب کو پوری طرح ڈیفائن کیا کہ کسی چیز کے پس منظر میں جو کوئی فیکٹرز کام کر رہے ہیں وہ سب غیب ہیں، یعنی اپنی فراست کو بڑھانا ہے. تو یہ بات دراصل وہی اصل ترقی، عزت اور شان و شوکت ہے. اب ان دو رخوں پر غور کیا جائے تو یہ بات پوری طرح سامنے آ جاتی ہے کہ موجودہ دور میں سائنسی ترقی کا دار و مدار صرف ظاہری ترقی پر ہے. ہم یہ سائنسی ترقی سے بہت مرعوب ہیں، لیکن اس کو اینالائز نہیں کیا کبھی کسی نے کہ سائنسی ترقی کا دار و مدار صرف ظاہری ترقی پر ہے. بے شک وہ قومیں جنہوں نے علوم میں تفکر کیا ہے اور جدوجہد کے بعد نئی نئی اختراعات کی ہیں، وہ دنیاوی اعتبار سے ترقی یافتہ ہیں. لیکن ہم دیکھتے ہیں کہ یہی ترقی یافتہ قومیں سکون اور اطمینان سے محروم ہیں. اب ذرا یہ انگریڈینٹس اور کمپوننٹس جو بتائے جا رہے ہیں اس پہ توجہ دیں کہ سکون اور اطمینان معیار ہے کہ آپ کو اپنی ایجادات، اپنی کوششوں اور کاوشوں سے سکون اور اطمینان ملتا ہے، یا بے چینی اور اضطراب میں آپ کے یا لوگوں کے اس میں اضافہ ہوتا ہے. تو یہ موجودہ سائنسی ترقی جو ہے یہ سکون اور اطمینان سے محروم ہے. اب اطمینان، قلبی اطمینان اور روحانی سکون، پھر آگے اس سکون اور اطمینان کو مزید کلیریفائی کر دیا کہ یہ قلبی اطمینان، آپ کا قلب مطمئن ہے یا نہیں، اور روحانی سکون یعنی آپ کی روح شانت ہے یا نہیں، آپ کے اندر سکون کتنا گہرا اترا ہوا ہے. کیا وہ سکون صرف جسمانی ہے یا ذہنی سکون ہے یا روحانی درجے پہ سکون ہے؟ تو روحانی سکون استعمال کیا. قلبی اطمینان، یہ بڑے قیمتی الفاظ ہیں، ان کو جس طرح سے ہم مطالعہ کرتے آئے ہیں اس جہت کو بدل کے ذرا اس طرح ایک ایک لفظ پہ تفکر ہونا چاہیے. قلبی اطمینان اور روحانی سکون سے یہ قومیں اس لیے محروم ہے کہ یہ حقیقت سے بے خبر. حقیقت کہاں ملے گی؟ غیب کے مشاہدے سے. ये हकीकी दुनिया, या यूं कहिए कि हकीकी दुनिया से अभी इनका कोई वास्ता या ताल्लुक पैदा नहीं हुआ। हकीकत में ज़हनी इंतशार नहीं होता। ये लफ्ज इंतशार को समझें, ज़हनी इंतशार, इंतशार का मतलब मुंतशिर होना, लफ्ज नशर से है ये। जब ज़हन मुख्तलिफ सिमतों में नशर होगा तो इसको ज़हनी इंतशार कहेंगे। ज़हनी हर आदमी कहता है मैं परेशान हूँ, या जो लोग बात करते हैं परेशानी की, तो परेशान क्यों होते हैं? क्योंकि ज़हन यकसू नहीं होता। परेशानी का लोगवी मतलब है बिखरना। तो हकीकत में ज़हनी इंतशार नहीं होता। हकीकत जो चीज हकीकी है उसमें यकसुई होगी, वो बिखराव नहीं होगा। हकीकत के ऊपर कभी खौफ और गम के साए नहीं मंडलाते। हकीकत ऐसी चीज है जिसमें खौफ, खौफ क्या है? मुस्तकबिल का खदशा। गम क्या है? माजी का हुज़्न। हकीकत माजी और मुस्तकबिल दोनों से आजाद है। देखें एक एक लफ्ज में हजूर मुर्शिदे करीम की फिरासत कैसे झलक रही है। हकीकत के ऊपर कभी खौफ और गम के साए नहीं मंडलाते। किस गहरी सोच के साथ वो हमें ये बातें आगाह कर रहे हैं। हकीकी दुनिया से मुतारिफ लोग हमेशा पुरसकून रहते हैं, यानी वो अंदर से पुरसकून होते हैं। मौजूदा दौर बेशक तरक्की का दौर है, लेकिन इस तरक्की के साथ साथ जिस कदर सऊबतें, परेशानियां, बेसकूनी और ज़हनी इंतशार से नौ इंसानी दो चार होती है, उसकी नज़ीर पहले के दौर में नहीं मिलती। यानी इस तरक्की के साथ साथ जिस कदर सऊबतें, परेशानियां, बेसकूनी और ज़हनी इंतशार से नौ इंसानी आज दो चार है, इसकी नज़ीर पहले के दौर में नहीं मिलती। नज़ीर मिसाल, यानी इतना परेशान इंसान फिक्री तौर पे, ज़हनी तौर पे कभी नहीं था। वजह देखें, इतनी परेशानी की वजह एक फकीर कैसे बताता है? वजह सिर्फ यही है कि इस तरक्की के पीछे ज़ाती मनफियत है। एक जुमले में बल्कि दो लफ्जों में ज़ाती मनफियत। तरक्की के पीछे, तरक्की तो वो कर रहे हैं, जिद्दोजहद कर रहे हैं, कोशिश कर रहे हैं, लेकिन उसकी सिमत ज़ाती मनफियत है। वो इनफरादी हो या कौमी हो, ये ज़ाती मनफियत इनफरादी सतह पे भी है और कौमी सतह पे भी है। ये जो आज मुख्तलिफ अक्वाम आपस में एक दूसरे का बैंड बजा रहे हैं, उसके पीछे ज़ाती मनफियत है, अपने मफादात हैं। अगर ये तरक्की फिल वाक्या नौ इंसान की फलाह व बहबूद के लिए होती तो कौमों को इत्मीनान और सुकून नसीब होता। इनफरादी या इज्तमाई जहन का ताल्लक तर्ज फिक्र से है। तर्ज फिक्र में अगर ये बात है कि हमारी कोशिश और इख्तरात से नौ इंसानी को और अल्लाह की मखलूक को फायदा पहुंचे, तो ये तर्ज फिक्र अंबिया कराम की तर्ज फिक्र है। ये लीजिए कितना सिंप्लीफाई कर दिया कि अगर अल्लाह की मखलूक को फायदा पहुंचे तो ये तर्ज फिक्र अंबिया कराम की तर्ज फिक्र है। और यही तर्ज फिक्र अल्लाह की है। अंबिया कराम कोई अपनी तर्ज फिक्र नहीं रखते, वो अल्लाह की तर्जों को अपनाते हैं। और इन दोनों तर्जों का इस्तलाही नाम कलंदर शऊर है। इन दोनों तर्जों का, यानी अल्लाह की तर्जों का और अंबिया कराम की तर्जों का, तर्ज फिक्र का इस्तलाही नाम कलंदर शऊर है। और कलंदर शऊर हमें बताता है अगर इंसान के अंदर इस्तगना है تو وہ نئی نئی بیماریوں، نئی نئی مصیبتوں، نئی نئی پریشانیوں سے محفوظ رہتا ہے. کیا بتاتا ہے قلندر شعور میں؟ کہ انسان کے اندر استغنا ہے. اگر انسان کے اندر استغنا ہے، استغنا کی ڈیفینیشن ہم نے کیا سمجھی؟ کہ اگر بندہ فطرت کے ساتھ ہم آہنگ ہو گیا، یہ ہے استغنا. تو بتائیے تو کیا ہوتا ہے؟ وہ نئی نئی بیماریوں، نئی نئی مصیبتوں، نئی نئی پریشانیوں سے محفوظ رہتا ہے. اب غور کریں کہ اس کو یوں پڑھیں کہ نئی نئی مصیبتوں، نئی نئی بیماریوں، نئی نئی پریشانیوں سے محفوظ رہنے کا طریقہ یہ ہے کہ انسان فطرت کے ساتھ ہم آہنگ ہو جائے. بتائیے کتنا سادہ سا فارمولا عطا کر دیا، بیماریوں سے، مصیبتوں سے اور پریشانیوں سے محفوظ رہنے کا. استغنا پیدا کر لیں اپنے اندر بھی اور اپنے متعلقین میں بھی. بات یہ ہے کہ ہم استغنا کو لیتے رہے کہ بے پرواہ ہو جاؤ. بے پرواہی کے نتیجے میں اور بگاڑ پیدا ہوا، بلکہ کباڑ پیدا ہوا. اب حضور مرشد کریم ارشاد فرما رہے ہیں کہ استغنا حاصل کرنے کا آسان طریقہ یہ ہے کہ انسان کی سوچ اور انسان کی طرز فکر، اس طرز فکر سے ہم رشتہ ہو جو اللہ کی طرز فکر ہے. ہم رشتہ ہو کیا مطلب؟ اللہ کی طرز فکر ہے، یعنی نیچر کے ساتھ سنکرونائز کر کے. جب ہم زمین کے اوپر موجودات کا مشاہدہ کرتے ہیں تو یہ دیکھتے ہیں کہ اللہ نے اپنی مخلوق کے لیے بے شمار وسائل پیدا کیے ہیں، لیکن ان وسائل میں سے کوئی ایک بھی ایسا نہیں ہے جس کا تعلق براہ راست اللہ کی کسی ضرورت سے ہو. اللہ ہر چیز سے بے نیاز ہے، باوجود کہ اللہ ہر چیز سے بے نیاز ہے، اسے کسی چیز کی ضرورت نہیں. وہ اپنی مخلوق کے لیے ایک قانون کے دائرے میں تسلسل کے ساتھ وسائل فراہم کرتا رہتا ہے. شرط ہے قانون کی، قانونی ضرورتیں پوری ہوتی ہیں سبجیکٹ ٹو سرٹن لاز. اگر کسی موسم میں آم کی ضرورت ہے تو ایک نظام کے تحت درخت پر پھول آتے ہیں، پھول آئے گا، آم لگیں گے اور ان آموں سے لوگوں کی ضروریات پوری ہوں گی. چونکہ انسان وسائل کا محتاج ہے، اس لیے وہ اس طرح تو وسائل سے بے نیاز نہیں ہو سکتا کہ وہ ہر طرف سے اپنا رشتہ منقطع کرے، لیکن یہ طرز فکر اختیار کر سکتا ہے کہ وہ کہ یہ وسائل جو میری جد و جہد سے ظہور میں آتے ہیں، یہ پوری نوع انسانی کا حصہ ہیں. جس طرح میں ان سے فائدہ اٹھاتا ہوں، اسی طرح نوع انسانی کو فائدہ اٹھانے کا پورا پورا حق حاصل ہے. طرز فکر حاصل کرنے کے لیے ضروری ہے کہ انسان جس طرز فکر کو حاصل کرنا چاہتا ہے اس سے ذہنی قربت حاصل ہو. یعنی اب یہ طریقہ بتا رہے ہیں کہ یہ طرز فکر جس کا بیان آیا، اگر آپ یہ طرز فکر حاصل کرنا چاہتے ہیں تو پھر ایسے بندے کے ساتھ آپ کو ذہنی قربت حاصل کرنی ہے. اگر آپ اللہ کی طرز فکر حاصل کرتے ہیں تو آپ کو اللہ کے ساتھ ذہنی قربت حاصل کرنی ہے. مثال کے طور پر اگر آپ کسی نیک آدمی سے دوستی کرنا چاہتے ہیں تو اس جیسے کام کرنے لگیں گے. کسی جواری کو اپنا دوست بنانا چاہتے ہیں تو اس کے ساتھ جوا کھیلنا شروع کر دیں گے. کسی اللہ والے سے دوستی کرنا چاہتے ہیں تو وہ تمام مشاغل اپنا لیں گے جو اللہ والوں کے لیے پسندیدہ ہیں. جس مناسبت سے ان مشاغل کو یا ان عادات کو اختیار کرتے چلے جائیں گے، اسی مناسبت سے آپ کی طرز فکر بدلتی جائے گی. آپ دیکھیے کہ پہلے طرز فکر سے آشنا کیا، آگاہ کیا، بتایا، پھر اس کو حاصل کرنے کا طریقہ بھی فرما دیا. یہاں رک جاتے ہیں. اللہ تعالیٰ آپ کو بہت خوش رکھے جی کہ آپ نے یہ قلندر شعور کو پڑھنا اور اس کو اپنانے کی طرف راغب ہو رہے ہیں. اللہ حافظ.